Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz.
संसदमा सशक्त रूपमा पेश हुन कर्णाली प्रदेशका सदस्यहरूलाई प्रशिक्षण, महिला दलित सीमान्तकृत समुदायको विषयमा साझा आवाज बनाउने प्रतिबद्धता,
कर्णालीका राजधानीमा शहीदको शालिग स्थापना गर्न शहीद परिवारको माग, रोजगारी र निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने भनाई,
पर्यटकीय क्षेत्रको प्रचार र विकासको लागि भन्दै बाँकेमा गन्तव्य अभियान थालियो,
काङ्ग्रेसद्वारा सरकार असफलताको 21 बुदा सार्वजनिक, 21 महिनामा 21 गल्ती गरेको टिप्पणी,
र विश्वकप छनौट खेलमा नेपालको लगातार तेस्रो हार, कुवेतसँग 1-0 पराजित।
हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट मधुबन विशिर केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै पर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड,
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। संसदमा स्थानीय आवश्यकता र महत्त्वको विषयलाई सशक्त रूपमा उठाउनु पर्ने भन्दै कर्णाली प्रदेश सभाका सदस्यहरूलाई प्रशिक्षण दिएको छ। दलित महिला संघ सुर्खेतले कर्णाली प्रदेशका सदस्यहरूले संसदमा उठाउनु पर्ने समस्यालाई सशक्त पार्न संसदको ध्यान आकर्षण गराउनका लागि प्रशिक्षण दिएको हो। कार्यक्रममा प्रदेश सभाका सदस्यहरूले महिला दलित सीमान्त समुदायको पक्षमा विषयमा साझा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। महिला दलित जनजाति पिछडिएको तथा सीमान्तकृत समुदायको आवाजलाई साझा बनाएर संसदमा उठाउने र यसबारे सरकारको ध्यान आकर्षण गराउन सहज हुने उनीहरूको भनाइ छ। महिलाको विषयमा महिलाले मात्रै दलितको विषयमा दलितले मात्रै उठाउने सोच त्यागेर अब साझा रूपमा उठाउने र त्यसबाट नीति निर्माण कार्यान्वयनमा सहजता हुने उनीहरूको भनाइ छ। प्रदेश सभा सदस्यहरूलाई अधिवक्ता रमा प्याकुरेल, गीता कोइरालाले कानुनी को बारेमा प्रशिक्षण दिनु भएको छ। दलित महिला संघका अध्यक्ष मन्जु सुनारले प्रदेश सभा सदस्यहरूलाई नीति निर्माण गर्ने क्रममा जानकारी दिन सकेमा नीतिहरू प्रभावकारी बन्ने बताउनुभयो। संघका कार्यक्रम संयोजक खगिसरा ओलीले 4 महिने कार्यक्रममा प्रदेश सभा सदस्यहरूलाई 10 पटकसम्म यस्ता प्रशिक्षणहरू दिएर विषय उठानलाई सशक्त बनाउने योजना रहेको बताउनुभयो।
कर्णाली प्रदेश प्राप्तिका लागि भएको आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूका परिवारले वीरनगरमा शहीद शालिग स्थापनाको माग गरेका छन्। उनीहरूले मानिसहरूको चरपल हुने मुख्य चोकहरूमा शहीदको शालिग बनाउनुपर्ने बताएका हुन्। प्रदेश सीमाङ्कनको बेला तत्कालीन मध्यपश्चिमलाई सुदूरपश्चिममा गाभिएको भन्दै आन्दोलन भएको थियो। आन्दोलनका क्रममा सुर्खेतमा एमबहादुर बिसी, टिकाराम गौतम, गोपाल सिंह रजवार र जुम्लाका राज हरिबहादुर कुँवरको शहादत हरिबहादुर कुँवरले शहादत प्राप्त गर्नुभएको हो। उनीहरूलाई सरकारले शहीद घोषणा गरे पनि परिवारले शालिग निर्माण गर्न माग गरेका छन्। शहीद परिवारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर 4 जनाको शालिग स्थापना गर्न माग गरेका हुन्। शहीद परिवारका सदस्यहरूलाई परिचय पत्र र रोजगारीको व्यवस्था हुनुपर्ने, स्वास्थ्य सेवा निशुल्क हुनुपर्ने र प्रतिष्ठान स्थापना गर्नुपर्ने लगायतका माग पनि उनीहरूले राखेका छन्। शहीद यामबहादुर विशीका बहिनी भगवती विशीले कर्णाली सरकारले मुख्य चोकमा शालिग स्थापना गरे मात्र शहीदप्रति सच्चा सम्मान हुने बताउनु भएको छ। मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिमा शहीदले पुर्याएको योगदानको उच्च कदर गरिने बताउनु भएको छ। उहाँले शहीदहरूको सपना साकार पार्नका लागि सरकारले केही योजना कार्यान्वयन गरिरहेको दावी पनि गर्नुभएको छ।
कर्णाली प्रदेशको ऐतिहासिक पर्यटकीय स्थल काँक्रीबेरमा अत्याधुनिक शौचालयको शिलान्यास गरिएको छ। दिगो विकास लक्ष्य स्थानीयकरण गर्ने उद्देश्य अनुसार वीरेन्द्रनगर नगरपालिका, संयुक्त राष्ट्रसङ्घ UNDP र अन्तर्निर्भर समाज सुर्खेतको साझेदारीमा शौचालय निर्माण गरिन लागेको हो। शौचालयको हिजो एक कार्यक्रमका बीच वडा नम्बर 9 का अध्यक्ष सुरेश मानन्धरले उद्घाटन गर्दै अब काक्रीबिहार अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटनका लागि शौच गर्न सहज हुने बताउनु भयो। शिलान्यास कार्यक्रममा लाटिकोइलीका स्थानीय तारा रास्कोटीले काक्रीबिहारमा शौचालय निर्माण हुनु स्थानीय वासीको लागि खुसीको कुरा भएको बताउनु भएको छ। सामुदायिक संरचना विकास अन्तर्गत 28 लाखको लागतमा शौचालय निर्माण हुन लागेको हो। शौचालय बाल मैत्री, वातावरण मैत्री, अपाङ्ग मैत्री हुने अन्तर्निर्वास समाजका कार्यकारी व्यवस्थापक विवेक साईले बताउनुभयो। यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 कार्यालय नजिक पनि शौचालय निर्माणका लागि शिलान्यास गरिएको छ। दुवै शौचालय यही चैत 15 गतिभित्र निर्माण सम्पन्न भइसक्ने जनाइएको छ।
बझाङको खप्त छन्ना गाउँपालिका 1 पौवा गौडी आसपासका केन्द्रबिन्दु भएर हिजो साँझ भूकम्प गएको छ। बेलुका 7:15 5.7 रेक्टर स्केलको भूकम्प धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको धक्का बझाङ लगायत सुदूरपश्चिम प्रदेशका अरू जिल्ला र सहित सुर्खेत र कर्णाली प्रदेशका विभिन्न जिल्लामा पनि महसुस गरिएको छ। प्रदेश 5 बर्दिया, दाङ लगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पबाट क्षति भने नभएको खप्तडछन्ना गाउँपालिका 1 वडाध्यक्ष हिक्मत खत्रीले बताउनु भएको छ। बझाङको खप्तड केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तर प्रदेशका केही भागमा समेत महसुस गरिएको जनाइएको छ।
करबारे जनचेतना जगाउन र सबै करदातालाई करको दायरामा ल्याउन भन्दै कर सप्ताह चलिरहेको छ। कर सही सदुपयोग गरी विकास निर्माण र नागरिकको हितमा यसको प्रयोग हुने विश्वास दिलाउन सके कर सङ्कलनमा कठिनाई नहुने जानकारहरूको भनाइ छ। यसैबीच हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई तपाईँले राज्यलाई दिने करको कतिको सदुपयोग भएको पाउनु भएको छ भनेर सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
सेवा सुविधा त पाएकै हुन्, अब अलिअलि त विकास भएको जस्तो लाग्छ, तर त्यति भएको जस्तो त लाग्दैन मलाई। कर चाहिँ पहिलाको भन्दा बेसी छ। पहिला चाहिँ हामीले थोरै तिर्थ्यौँ भने अहिले धेरै तिर्नुपर्छ, होइन? त्यो हुन त्यो हाम्रै कर हो, त हाम्रै कर गएर स्थानीय सरकारमा जम्मा हुने हो, त्यही गएर विकासमा सदुपयोग हुने हो, तर त्यति धेरै कर उठेर त्यति धेरै विकास भएको जस्तो लाग्दैन मलाई।
अब यसमा के छ भने अब अलिकति कर प्रणाली अलिकति बढी भएको हुनाले अलिकति यो कर छली गर्ने सम्भावना धेरै देख्छु मैले। त्यो भएर बरु कर कमै करमा अलिकति बरु धेरै सञ्जालहरू धेरै क्षेत्रहरूमा कर उठाउन सकियो भने यसले फाइदा नै गर्छ। अब सदुपयोग देख्दाखेरि अब सदुपयोग गरेकै जस्तो लाग्छ लाग्न चाहिँ, तर आन्तरिक रूपमा हेर्ने हो भने एकदमै यो कर छलीहरू भएको यताउति सबै देखिन्छ।
जनताले नै तिरेको कर चाहिँ अब सदुपयोग भयो जस्तो लाग्दैन मलाई चाहिँ, किनभने पछि अब जति पनि हुनुपर्ने हो देशको विकास एकदमै छिटो छिटो त्यो भइरहेको पनि छैन। अब त्यो पैसा उठिरहेछ, अब त्यो पैसा कहाँ गएको छ के गएको छ भने त्यो सोधा साधा जनता थाहा हुँदैन नि। त्यही भएर चाहिँ मलाई सदुपयोग भयो जस्तो लाग्दैन।
सदुपयोग भएको छैन खासै चाहिँ जनस्थितिमा कसैलाई पनि थाहा छैन, होइन? कुन तरिकाले त्यसलाई चाहिँ परिचालन गरेको छ, कुन तरिकाले जनताले चाहिँ तिरेको करको चाहिँ तपाईँहरूको यो काममा खर्च भएको छ, तपाईँहरूले तिरेको करको चाहिँ यो काममा लगाएको छ, तपाईँहरूले फेरि पनि तिर्ने गर्नुपर्छ भन्ने कुरो चाहिँ त्यो चाहिँ जनस्थितिमा आइपुगेको छैन कि।
जे जतिको कर उठाइरहेको छ नि अहिले, त्यो कर भन्दा पनि पहिलाको कर थोरै थियो, अहिले धेरै छ। कर उठाए बापतको हामीले सेवा सुविधा पाउनु पर्नेमा त्यसको अलिकति रकम ले मात्रै हाम्रो सेवा सुविधा पाइरहेको छौँ। हामीले त्यस्तो कर जुन अब हाम्रै लागि भनेर कर उठाइरहेको छ, तर त्यो कर हाम्रै लागि त्यो करको रकम हाम्रै लागि दिन पर्ने ठाउँमा त्यो जति दिन पर्ने त्यति दिएको छैन जस्तो लाग्छ मलाई।
करबाट नै अब राज्य संयन्त्र चाहिँ चलिरहेको हुन्छ, तर पनि अब जुन रूपमा करको सदुपयोग हुनु पर्थ्यो त्यो रूपमा चाहिँ जनस्तरसम्म कर यसरी प्रयोग भइरहेछ भन्ने कुरा चाहिँ पुगिरहेको छैन र जनताले नै बुझिरहेको छैन। हामीले तिरेको करबाट यो काम भइरहेछ, यसरी काम भएको छ भन्ने कुरा जनस्तरमा बुझ्ने अवस्था छैन भने र जुन हिसाबमा प्रयोग हुनु
पहिलेकोमा त अब कर पनि खासै थिएन र सदुपयोग भएको जस्तो लागिरहेको थियो मलाई। यति बेला स्थानीय सरकारदेखि लिएर केन्द्रको सरकार गर्दै कर धेरै तिर्नुपर्छ, तर हामीले अलि सेवा सुविधा कम पाऊँ कि जस्तो लाग्छ।
भेरी खबरमा छिमेक सुर फेरौ लगायतका खबर बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
त तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले संसदमा सशक्त रूपमा पेश हुन कर्णाली प्रदेश सभाका सदस्यहरूलाई प्रशिक्षण, महिला दलित सीमान्तकृत समुदायको विषयमा साझा आवाज बनाउने प्रतिबद्धता, कर्णालीको राजधानीमा शहीदहरूको शालिग स्थापना गर्न शहीद परिवारको माग लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुर्खेतको गुर्बाकोट नगरपालिकामा 1,00,000 भक्त किमसरा स्मृति अक्ष कोषको स्थापना गरिएको छ। खिमबहादुर रेग्मीले आमा स्वर्गीय किमसरा रेग्मीको वार्षिक पुण्यतिथिको अवसर पारेर अक्ष कोषको स्थापना गर्नुभएको हो। उहाँले गुर्बाकोटको वडा नम्बर 6 रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा 1,01,100 रुपियाँको अक्ष कोषको स्थापना गर्नुभएको हो। अक्ष कोषबाट प्राप्त हुने ब्याजले विद्यालयमा अध्ययनरत जेहेन्दार छात्र छात्रालाई पुरस्कार वितरण गरिने बताउनुभयो। अक्ष कोष विद्यालय वार्षिक उत्सवको अवसरमा प्रदान गरिने विद्यालयका प्रधानाध्यापक ढालबहादुर खत्रीले बताउनुभयो। कोषको सञ्चालन खिमबहादुर रेग्मी र मीना रेग्मीले गर्नुहुनेछ भने यसको संरचना विद्यालय व्यवस्थापन समितिले र विद्यालय परिवारले गर्ने जनाइएको छ।
अन्तर्राष्ट्रिय पुरुष दिवसको अवसर पारेर हिजो सुर्खेतको वृन्दनमा पनि विभिन्न कार्यक्रम गरिएको छ। लैङ्गिक हिंसा विरुद्धको वर्ष, महिला हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता भन्ने नारासहित वृन्दनमा र्याली निकालिएको छ। महिलाको अधिकार संकुचित पार्नका लागि नभई पुरुषलाई पनि प्रोत्साहित गर्नका लागि दिवस मनाइएको जनाइएको छ। कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्यका लागि हरेक नागरिकले घरबाटै सुधार गर्नुपर्ने बताएका छन्। उनीहरूले जतिसुकै नीति तथा कार्यक्रम सरकारले ल्याए पनि कानुन भने सुस्त रहेकाले सरकार पनि गम्भीर हुनुपर्ने औल्याएका छन्। उनीहरूले बालक तथा किशोर किशोरीमाथि भइरहेको दुर्व्यवहारको न्यूनीकरण गर्न पनि पुरुष दिवस मनाइएको बताएका छन्। कार्यक्रममा बालिका बचाउ अभियानका अभियन्ता सजना सुनवारले पुरुष देख्दा सुन्दर नभई व्यवहारमा नैतिकवान बन्नुपर्ने उल्लेख गर्नुभएको छ। पुरुषहरूले जिम्मेवार भएर सचेतनाका क्षेत्रमा कार्य गरे मात्र लैङ्गिक हिंसा कम गर्न सकिने उहाँको भनाइ छ।
बाँकेका पर्यटकीय क्षेत्रको प्रचार र विकासको लागि भन्दै गन्तव्य बाँके अभियान थालिएको छ। जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको संयोजकत्वमा गठित समितिले सम्भावित पर्यटकीय स्थलको पहिचान गर्न विभिन्न उपसमिति गठन गरिएको छ। होटल व्यवसाय संघका बाँकेका अध्यक्ष भीमलाल कडेलले जिल्ला स्तरीय समितिले अब ठोस योजना बनाएर अगाडि बढ्ने निर्णय गर्दै यसका लागि पहल सुरु गरेको बताउनुभयो। बैठकले बाँकेमा पर्यटक भित्रनका लागि कार्ययोजना र योजनाबद्ध ढङ्गले अगाडि बढ्नुपर्ने औल्याउँदै पर्यटकीय गन्तव्य पहिचान गर्न तेज विक्रम शाहको संयोजकत्वमा उपसमिति बनाइएको छ। प्रदेश पाँच सरकारले भ्रमण वर्षलाई लक्षित गर्दै प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने बताएको छ। प्रदेश स्तरीय पर्यटन प्रवर्धन समितिको कार्तिक अन्तिम साता भएको बैठकमा बाँकेले जिल्लाका पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिन आग्रह समेत गरेको छ।
बाँकेको नेपालगञ्जको आधुनिक बस पार्क सञ्चालनमा आएपछि यात्रु व्यवस्थापन तथा बस पार्किङमा सजिलो भएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। निर्माण सुरु भएको 3.5 वर्षपछि बस पार्क सञ्चालनमा आएको हो। 14,94,00,000 सम्झौतामा बस पार्क का लागि ठेक्का गरिए पनि उपमहानगरपालिकाले बस पार्कलाई थप आकर्षक गराउनु भन्दै केही रकम थपिएको पनि जनाएको छ। बस पार्क सञ्चालनमा आएपछि बसहरू असुरक्षित रूपमा सडकमै रोक्ने र सडकबाटै यात्रु चढाउने र झार्ने क्रम हटेको उपमहानगरपालिकाको दावी छ। आकर्षक रहेको बस पार्क पुग्ने जो कोहीले पनि बस पार्कको तस्विर समेत लिने गरेको दावी पनि उपमहानगरपालिकाले गरेको छ। उपमहानगरपालिकाले नै सञ्चालन गर्दै आएको बस पार्कमा यात्रुहरू बस्नका लागि बेन्चको व्यवस्था गरिएको छ भने बस पार्कभित्र पसलहरू पनि सञ्चालनमा रहेका छन्।
अछाममा प्रहरीले भरुवा बन्दुक सहित 2 जनालाई पक्राउ गरेको छ। रामारोशन गाउँपालिका 6 बाका 21 वर्षका जगत साउद र 23 ठाउँका 22 वर्षका लाल साउदलाई अछाम प्रहरीले पक्राउ गरेको हो। बन्दुक बोकेर हिँडिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनीहरूबाट 1 नाल भरुवा बन्दुक बरामद भएको छ। पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरु गरिएको अछाम प्रहरी प्रमुख जनक साईले बताउनुभयो।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार सञ्चालनमा आएको करिब 2 वर्ष हुन लाग्दा सरकार असफल भइसकेको टिप्पणी गर्दै असफलताको सूची समेत सार्वजनिक गरेको छ। काङ्ग्रेसले उपचुनाव नजिकिँदै गर्दा सरकारको असफलता भन्दै 21 मुद्दा सार्वजनिक गरेको छ। नेपाली काङ्ग्रेसले उपचुनावका लागि मतदातालाई अपिल गर्दै मिनी घोषणा पत्र जारी गरी यसलाई प्रतिबद्धता पत्र भनेको छ। पार्टीकाले सानेपामा आयोजित पत्रकार सम्मेलन सम्मेलनमा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले आफ्नो 21 महिनामा 21 जनविरोधी काम गरेको भन्दै सूची सार्वजनिक गर्नुभएको हो। उपचुनावमा मतदान गर्नु अघि मतदाताले 21 महिनामा सरकारको 21 असफलतालाई गैरसँग केलाउनु पर्ने काङ्ग्रेसको दावी रहेको छ। उपचुनावमा मतदाताका लागि विशेष अवसर हुने भन्दै यसले सत्तापक्ष र प्रतिपक्ष दुवैलाई सचिने अवसर प्रदान गर्ने पनि कङ्ग्रेसले जनाएको छ। नेपाली कङ्ग्रेसले केपी ओली नेतृत्वको सरकार राष्ट्रियतादेखि विप्लवसम्मलाई वार्तामा ल्याउनेसम्मका कुरामा असफल भएको टिप्पणी गरेको छ। पछिल्लो समय कालापानी लगायतका नेपाली भूमि भारतीय नक्सामा समेटिएको कुरामा सरकारले कूटनैतिक पहल मार्फत समाधान गर्न नसकेको कङ्ग्रेसको आरोप छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक छेरफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। उपल्लो डोल्पाका विद्यालय 6 महिनापछि खुल्ने गरी बन्द भएका छन्। कार्तिक महिनामै हुने हिमपात र बढ्दै गएको चिसोका कारण पठन पाठन क्रियाकलाप सञ्चालन गर्न नसकिने भएपछि उपल्लो डोल्पाका 3 स्थानीय तहका सम्पूर्ण विद्यालय बन्द भएको छ। आगामी वैशाख पहिलो हप्ता पुनः खुल्ने गरी सबै विद्यालय बन्द गरिएको शिक्षक विद्यार्थीहरूले बताएका छन्। उपल्लो डोल्पामा पर्ने शेर फोक्सन्डो डोल्पोबुद्धो लगायतका गाउँपालिकाका 23 विद्यालय 6 महिनाका लागि बन्द गरिएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सिंहराज डाङ्गीले बताउनुभयो। चिसो बढेर बस्न नसकिने भएपछि 6 महिनाका लागि विद्यालय बन्द भएको हो बताउँदै करिब 3,000 विद्यार्थी घरमै रहेर पढ्ने समन्वय इकाइले बताएको छ।
बैतडीमा मरेको कुखुराको मासु खाँदा 1 जनाको ज्यान गएको छ भने अरू 9 जना बिरामी परेका छन्। मरेको कुखुराको मासु खाँदा बैतडीको पुरुचौडी नगरपालिका 1 का 15 वर्षीय पुष्पा पार्कीको ज्यान गएको बताइएको छ भने परिवारका अरू 9 जना बिरामी परेका छन्। बिरामी परेकाहरूको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। मासु खाएपछि बान्त हुने, झाडापाखाला लाग्ने लगायतका समस्या समेत देखिएको बताइएको छ।
यता सल्यानमा भिरबाट लडेर 1 जनाको मृत्यु भएको छ। कपुरकोट गाउँपालिका 1 का 23 वर्षका गोपाल राणाको भिरबाट लडेर मृत्यु भएको हो। रोल्पाको रन्टीगढी गाउँपालिका 1 स्थित ससुराली हिँड्नुभएका गोपाल मृत अवस्थामा फेला परेको गोडा नम्बर 1 का अध्यक्ष बालाराम खड्काले बताउनुभयो। सब भिरबाट तल खसेको जनाइएको छ।
भरि खबरमा अब लागौँ विदेशको खबरतिर। चीनमा एक कोइला खानीमा विस्फोट हुँदा 15 जनाको ज्यान गएको छ भने अरू 9 जना घाइते भएका छन्। उत्तरी क्षेत्रमा भएको विस्फोटमा त्यहाँबाट 11 जना भाग्न सफल भएका छन्। खानीका कामदारहरूको असावधानीका कारण घटना भएको सरकारी अधिकारीहरूले जिकिर गरेका छन्। चीनमा यस अघि पनि खानीभित्र पटक पटक विस्फोट हुने र मजदुरहरूले ज्यान गुमाउने क्रम जारी नै रहेको छ।
यता मालीको पूर्वी क्षेत्रमा भएको झडपमा परि सरकारी सैनिक र विद्रोही लडाकु गरी मृत्यु हुनेको संख्या 41 पुगेको छ। मृत्यु भएका मध्ये 24 सरकारी सैनिक र 17 जना मुस्लिम अतिवादी समूह रहेको जनाइएको छ। माली र नाइजेरियाका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा गरेको सुरक्षा कारवाहीका क्रममा उनीहरूको मृत्यु भएको हो। मालीको सेना लामो समयदेखि विद्रोही विभिन्न लडाकु समूहसँग सङ्घर्ष गर्दै आएको छ। मालीमा शान्ति स्थापनाका लागि छिमेकी केही मुलुक र संयुक्त राष्ट्रसङ्घ शान्ति सेनाहरूले पनि परिचालन गरिएको छ।
भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छनौट अन्तर्गत आफ्नो पहिलो घरेलु खेलमा पनि नेपाल कुवेतसँग पराजित भएको छ। नेपालको दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि भुटानको थिम्पूमा गराइएको खेलमा नेपालले 1-0 प्रतिस्पर्धात्मक हार भोगेको हो। खेलको 28 मिनटमा कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै टोलीलाई जिताउनु भएको हो। यसअघि कुवेतसँगको अवै खेलमा 7-0 फ्राकिलो हार भोगेको नेपालले यसपालि उत्कृष्ट प्रदर्शन गरे पनि बदला भने लिन सकेन। विमल घरतीमगर सहित पहिलो रोजाइका 4 खेलाडी एन्फाको कारवाहीमा परेपछि नेपाल उनीहरू बिना नै मैदान उत्रिएको हो। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहँदा अनुशासन विपरीत काम गरेको भन्दै विमल सहित मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले कारवाही गरेको हो। छनौटको समूह बीमा सबै अवै खेल खेलिसकेको नेपालले पाँच खेलमा तीन अङ्क जोडेको छ भने कुवेतले आफ्नो खातामा दस अङ्क बनाएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
संसदमा सशक्त रूपमा पेश हुन कर्णाली प्रदेश सभाका सदस्यहरूलाई प्रशिक्षण, महिला दलित सीमान्तकृत समुदायको विषयमा साझा आवाज बनाउने प्रतिबद्धता,
कर्णालीका राजधानीमा शहीदहरूको शालिग स्थापना गर्न शहीद परिवारको माग, रोजगारी र निशुल्क उपचारको व्यवस्था गर्नुपर्ने भनाई,
कंग्रेसद्वारा सरकार असफलताको 21 बुदा सार्वजनिक, 21 महिनामा 21 गल्ती गरेको टिप्पणी,
र विश्वकप छनौट खेलमा नेपालको लगातार तेस्रो हार, कुवेतसँग 1-0 पराजित। हस् तालिलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।